नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
भरतपुर 19 पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्चद्वारा सदर, 19 नम्बर वडामा फेरि चुनाव हुने।
प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव एकै चरणमा गर्न नसकिने निर्वाचन आयोगको भनाई, संवैधानिक र व्यवस्थापकीय दृष्टिले समस्या हुने दावी।
अनसनरत डाक्टर केसीको माग अनुसार चिकित्सा ऐन पारित गर्न सरकारी वार्ता टोलीको आग्रह, केसीका माग पूरा गर्न राजनीतिक प्रतिबद्धताको खोजी।
पाकिस्तानमा आउँदो मंगलबार नयाँ प्रधानमन्त्री चयनका लागि चुनाव हुने, नवाज शरीफका भाइलाई सांसद मनोनित गरी प्रधानमन्त्री बनाउने तयारी।
र थाइल्याण्डमा भएको अन्तर्राष्ट्रिय जुडोमा इन्द्र बहादुर श्रेष्ठ र उमेश मगरलाई काँस्य पदक।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
दुई दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एन्ड एएच,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 2 गतेसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतेसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 98-550-64-960, 98-550-52-783 र 98-550-64-602।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर 19 फेरि चुनाव गराउने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ। मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले भरतपुरको 19 नम्बर वडामा फेरि चुनाव गर्ने निर्णय गरेको थियो। फेरि चुनाव गर्ने निर्वाचन आयोगको निर्णय विरूद्ध वडा नम्बर 19 वडा सदस्य उम्मेद्वार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले जेठ 21 गते सर्वोच्चमा रिट हाल्नु भएको थियो। त्यो रिटमाथि सुनवाई गर्दै न्यायाधीशहरू ओमप्रकाश मिश्र र पुरूषोत्तम भण्डारीको इजलासले निर्वाचन आयोगको निर्णय सदर गर्दै फेरि चुनाव गर्न बाटो खोलिदिएको हो। मतगणना अघि बढाउन माग गर्दै दायर गरेको रिट निवेदन सर्वोच्चले खारेज गर्दै मतगणना स्थल अनाधिकृत रूपमा कब्जा भएको ठहर समेत गरेको छ। सर्वोच्चको फैसलामा मतपत्र च्यातिएपछि पुनः मतदान गराउने आयोगको निर्णय कानून सम्मत रहेको उल्लेख छ। भरतपुर 19 मतगणनाका क्रममा आफूले सोचे अनुसारको मत नआएपछि नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेका थिए। मतपत्र च्यातिँदासम्म मेयरमा नेकपा माओवादीकी उम्मेद्वार रेणु दाहाल नेकपा एमालेका देवी गेवाली भन्दा 733 मतले पछि पर्नु भएको थियो। यसै विषयमा साथी प्रकाश ढकालले संवैधानिक कानूनका ज्ञाता डाक्टर विपिन अधिकारीलाई आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको आजको फैसलालाई कसरी लिन सकिन्छ भनेर सोध्नु भएको छ।
अब अदालतले सबै पक्षलाई बुझेर निर्णय गरेको हो, त्यस हुनाले अदालतको निर्णयलाई अहिले प्रश्न गर्ने भन्दा पनि यो अदालतको निर्णय चाहिँ रिटर्निङ अफिसरको, त्यस बेला निर्वाचन अधिकृत जो थिए उनको सुरुको निर्णयबाट प्रभावित छ। अब यो सुरुमै चाहिँ जो चाहिँ फिल्डमा थिए निर्वाचन आयोगकै चाहिँ पट्टिबाट यदि तत्कालै उचित निर्णय गरिदिएको भए अहिलेको यो यत्रो लामो अवधि चाहिँ पुरा गरेर अनि त्यसपछि पुनः यो निर्णय गर्नुपर्ने अवस्था हुने थिएन। तर अब अदालतले जे गरेको छ अब त्यसलाई टिप्पणी गर्ने भन्दा पनि त्यसलाई लागू गर्ने हो।
भनेपछि यसमा चाहिँ आयोगको तत्कालिक निर्णय क्षमतामाथि चाहिँ हामीले प्रश्न गर्ने ठाउँ रह्यो, अदालतको निर्णयमाथि प्रश्न नगर्ने हो भने?
हो नि त, त्यो त त्यही नै हो। यदि किनभने यस्ता समस्याहरूमा निर्वाचन आयोगले तत्कालै निर्णय गर्न सक्दथ्यो र यो निर्वाचन अधिकृतलाई यति पावर दिएको हुन्छ कि उसले स्वस्थ तरिकाले निर्वाचन गराउने र निर्वाचनमा भएको कैफियतहरू यस्ता किसिमका कैफियतहरू छ भने तत्काल समाधान दिने उसको अधिकारको कुरा हो र त्यो अधिकार उसले प्रयोग नगर्ने, उसले निर्वाचन आयोगको मुख हेर्ने अनि आयोगले अदालतको मुख हेर्ने र अदालती प्रक्रियामा सम्भवतः सकेसम्म तपाईँको निर्वाचनलाई पुर्याउने नै होइन, यो त सम्पूर्ण अधिकार निर्वाचन अधिकृत र निर्वाचन आयोगलाई प्राप्त छ र यसका लागि अहिले यत्रो लामो अवधि चाहिँ भन्नुहोस् न एक किसिमले चाहिँ देशलाई नै तरङ्गित गरेर यत्रो लामो अवधि बहस गरेर के भनेदेखि अब पुनः मतदान गर्ने त पुनः मतदान गर्नलाई यदि त्यो नै चाहिँ बाटो थियो भने त्यसको बारेमा निर्णय गर्न त त्यसै बेला सकिन्थ्यो।
अदालतको निर्णयमाथि टिप्पणी नगरे पनि यसका केही सैद्धान्तिक विषयमा हामी छलफल त गर्न सक्छौँ न्यायिक निर्णयका बारे पनि। यसले अदालतले चाहिँ कानूनलाई व्याख्या गर्यो तर विवेकलाई चाहिँ वास्ता गरेन भन्न मिल्छ हामीले?
होइन, विवेक पनि त कानूनकै अङ्ग हो, विवेक प्रयोग गर्ने भनेको पनि कानून बमोजिम गर्ने हो। तर अब हामीले अदालतलाई जुन प्रश्न चाहिँ अदालत पुर्याइयो र पक्ष विपक्षले एउटा रिट निवेदकदेखि लिएर अन्य पक्षले जसरी आफ्नो चाहिँ विचारहरू प्रस्तुत गरे, अहिलेको अवस्थामा अदालतले जे गर्न सक्थ्यो त्यो गर्यो। हामी टिप्पणी गर्न सक्दछौँ, जस्तो मेरो भनाइ के थियो भने यो जस्तो सामान्य हिसाबले तत्कालै निर्णय गर्न सकिएको भए यो स्वतः जति बदर गरेर बाँकीलाई काउन्ट गर्न सकिन्थ्यो, त्यो तजबिज निर्वाचन अधिकृतसँग थियो, त्यो नगरेको कारणले अझसम्म पुग्यो। अब आएर त अदालतले गरेको निर्णय दुर्भाग्यपूर्ण हो भनेर भन्दै हिँड्ने पक्षमा म छैन।
वहाँ हुनुहुन्थ्यो संवैधानिक कानूनका ज्ञाता डाक्टर विपिन अधिकारी। अब फेरि खबरकै सिलसिला। प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव एकैपटक गर्न नसकिने बताउनु भएको छ। व्यवस्थापिका संसद सुशासन तथा अनुगमन समितिको आजको बैठकमा उहाँले दुवै चुनाव एकैपटक गर्दा संविधानले परिकल्पना गरेको महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न अप्ठ्यारो पर्न सक्ने बताउनुभयो। चुनावलाई स्वतन्त्र निष्पक्ष र भयरहित तुल्याउन चुनाव सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्नुपर्ने पनि उहाँले बताउनुभयो। उहाँले दुवै चुनाव एकैपटक गर्दा संवैधानिक र व्यवस्थापकीय दृष्टिले समस्या हुने भन्दै मतदाताले चारवटा मतपत्रको प्रयोग एकैपटक गर्न नसक्ने पनि दावी गर्नुभयो। मतपत्र लगायत चुनावी सामग्रीको उत्पादन, ढुवानी, मतदाता शिक्षा, जनशक्तिको बन्दोबस्ती, मतदाता नामावली संकलन, मतदान स्थलको व्यवस्थापन जस्ता कारण पनि एकैपटक दुईवटा चुनाव असम्भव रहेको उहाँको भनाइ थियो। पूर्व निर्वाचन आयुक्तहरूले भने समयमा नै कानून बन्ने र त्यही अनुसार तयारी गर्ने हो भने प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव एकैपटक गर्न सकिने बताउँदै आएका छन्। दुईवटा चुनाव एकैपटक गर्दा करोड़ौं रूपियाँ बचत हुने पूर्व आयुक्तहरूको तर्क छ।
व्यवस्थापिका संसदले प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि तयार भएको विधेयक राज्य व्यवस्था समितिमा दफावार छलफलका लागि पठाएको छ। संसदको आजको बैठकले गृहमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक 2074 र प्रदेश सभा सदस्य निर्वाचन विधेयक 2074लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो। राज्य व्यवस्था समितिमा यी दुई विधेयकलाई थप परिमार्जन र परिष्कृत गरिनेछ। सांसदहरूले दर्ता गराएको संशोधन प्रस्तावलाई समेत आवश्यक छलफल गरी निष्कर्षमा पुर्याइनेछ। विधेयकमाथि अहिलेसम्म एक दर्जन भन्दा बढी संशोधन प्रस्ताव दर्ता भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयभित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन तयार गर्न सरकार सबै प्रकारको सहयोग गर्न तयार रहेको बताउनु भएको छ। आज भएको निर्वाचन क्षेत्र निर्धारण आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाउँदै तोकेको समयभित्र प्रतिवेदन बुझाउने विश्वास पनि व्यक्त गर्नुभयो। आयोगका पदाधिकारीले सबै राजनैतिक दलका शीर्ष नेतासँग छलफल गरी छिट्टै विराटनगर, जनकपुर, वीरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढ़ीमा अध्ययन टोली खटाउने जानकारी दिएका छन्।
नेकपा एमाले विभिन्न जिल्लाका लागि जिल्ला समन्वय परिषद प्रमुख र उपप्रमुखको उम्मेद्वार टुङ्गो लगाएको छ। आज बसेको एमाले स्थायी कमिटिको बैठकले पार्टी जिल्ला कमिटी र प्रदेश संगठन कमिटिको सिफारिश र सुझावको आधारमा जिल्ला समन्वय परिषदका प्रमुख र उपप्रमुखको उम्मेद्वार छनौट गरेको हो। एमाले रामेछापको जिल्ला समन्वय परिषदको प्रमुखमा प्रेमबहादुर खड्का, उपप्रमुखमा दीपा पाखरिन, रसुवाको प्रमुखमा कुलप्रसाद भट्ट, उपप्रमुखमा छोपेमा तामाङनी, मकवानपुरको प्रमुखमा रघुनाथ खुलाल, उपप्रमुखमा भगवती पुडासैनी, भक्तपुरको प्रमुखमा नवराज गेलाल र उपप्रमुखमा सरिता कुमारलाई उठाउनेछ। यस्तै एमाले डोल्पा जिल्ला समन्वय परिषदको प्रमुखमा शेरबहादुर बुढा, सल्यानको उपप्रमुखमा कुलबहादुर गिरी, कालीकोटको प्रमुखमा प्रेमबहादुर साई, उपप्रमुखमा सरिता आचार्य, जाजरकोटको प्रमुखमा गोरे कार्की, उपप्रमुखमा कमला देवी साई, हुम्लाको उपप्रमुखमा खगेन्द्र कार्की, सुर्खेतको प्रमुखमा टोपबहादुर राजकोटी, उपप्रमुखमा दीपा मल्ललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। यस्तै नेकपा एमाले मुगुमा जिल्ला समन्वय परिषदको प्रमुखमा पूर्णबहादुर रोकाय, उपप्रमुखमा कर्णशिला मल्ल, खोटाङको प्रमुखमा बबी चामलिङ, उपप्रमुखमा गोमा खत्री, इलामको प्रमुखमा गणेश बराल, उपप्रमुखमा चित्रकला बराइली, बजाङको प्रमुखमा खड्गबहादुर खड्का, उपप्रमुखमा भागीरथी अवस्थी जोशीको नाम टुङ्गो लगाएको छ। कतिपय जिल्लामा विभिन्न पार्टीसित तालमेल गर्नुपर्ने अवस्थामा उम्मेद्वार हेरफेर गर्नुपरेमा सम्बन्धित जिल्ला कमिटिले निर्णय गर्न सक्ने तर त्यसका लागि प्रदेश संगठन कमिटिको नेतृत्वसँग राय परामर्श गरी पार्टी केन्द्रसँग पूर्व स्वीकृति लिनुपर्ने एमाले जनाएको छ। बाँकी जिल्लाको उम्मेद्वार टुङ्गो लगाउन तथा राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल गर्न एमाले स्थायी कमिटी बैठक भोलि पनि बस्नेछ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौं। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौं।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्वा आस्वा भन्छन् सबैले, यो आस्वा भनेको के हो?
आस्वा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्वाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि। नेपालभर शाखा सञ्जाल को नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्पा प्रणालीमा आबद्ध हुने। आस्पा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले भरतपुर 19 पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय, सर्वोच्चद्वारा सदर, 19 नम्बर वडामा फेरि चुनाव हुने, प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव एकैपल्ट गर्न नसकिने निर्वाचन आयोगको भनाई, एमालेद्वारा विभिन्न जिल्लाका जिल्ला समन्वय परिषदका उम्मेद्वार तय लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न गठित सरकारी वार्ता समितिले चिकित्सा शिक्षा ऐन छिटो पारित गर्न आग्रह गरेको छ। वार्ता टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवा र महिला बालबालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण सम्बन्ध समितिका सभापति रन्जु झा र स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई भेटेर ऐन छिटो पारित गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो। जवाफमा प्रधानमन्त्री देउवाले संसदमा सबै दलसँग यसबारेमा छलफल गरेर ऐन पारित गर्ने बताएको शिक्षा सचिव तथा वार्ता समितिका संयोजक शान्त बहादुर श्रेष्ठले जानकारी दिनुभयो। त्यसपछि सरकारी वार्ता टोलीले आजै डाक्टर गोविन्द केसीका प्रतिनिधिसँग चिकित्सा शिक्षा ऐन संसदबाट तत्काल पारित गर्न पहल थालेको जानकारी गराएको छ।
यसैबीच राजनैतिक प्रतिबद्धता नआएसम्म डाक्टर केसीले उठाएका माग पूरा नहुने भन्दै उहाँका समर्थकले नागरिक अगुवासित छलफल थालेका छन्। चिकित्सा शिक्षा सुधारको माग गर्दै 11 पल्ट अनसनमा बसेका डाक्टर केसीको माग पूरा गर्न सरकारी वार्ता टोलीले नसक्ने निष्कर्ष निकाल्दै नागरिक अगुवासित छलफल थालिएको डाक्टर अभिषेक सिंहले जानकारी दिनुभयो। डाक्टर केसीका माग पूरा गर्न राजनैतिक प्रतिबद्धता चाहिने भन्दै आज नेकपा माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठ र नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालसित छलफल गरेको पनि उहाँले जानकारी दिनुभयो। केसीका माग पूरा गर्न दबाव दिन भन्दै काठमाडौँको माइतीघर मण्डलामा उहाँका समर्थकले रिले अनशन पनि शुरू गरेका छन्। अनशनको सातौं दिनमा आज डाक्टर केसीले पानी र औषधि खान नमानेपछि जोखिम बढेको उहाँको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन्। उपचारमा संलग्न डाक्टर सुभाष आचार्यका अनुसार सामान्य अवस्थामा 70 हाराहारीमा हुनुपर्ने मुटुको चाल बढेर 250 पुगेको छ। यसरी मुटुको चाल बढ्दा झन जोखिम हुने उहाँको भनाइ छ। डाक्टर केसीलाई यसपटक रिङ्गटा लाग्ने, मांसपेशी बाउडिने, छाती दुख्ने समस्या देखिन थालेको छ। डाक्टर केसीलाई हिजोदेखि अक्सिजन दिन थालिएको छ।
सरकारले 120 प्राथमिक स्वास्थ्य केन्द्रका लागि 15 करोड़ रूपियाँ बराबरको आधारभूत उपचार उपकरण खरिद गरेको छ। स्वास्थ्य मन्त्रालय आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डाक्टर भीमसिंह तिनकरीले ती उपकरण नेपाल आइसकेको जानकारी दिँदै आवश्यकता हेरी आफ्नो भवन भएका स्वास्थ्य केन्द्रलाई सामग्री लिन बोलाइएको बताउनुभयो। सबै स्वास्थ्य केन्द्रमा एमबीबीएस चिकित्सकको व्यवस्था गरिएको छ। उपचारका लागि आधारभूत उपकरण नभएको भन्दै चिकित्सकहरू स्वास्थ्य केन्द्रमा जान आनाकानी गरेपछि 43 प्रकारका आधारभूत उपकरण किनिएको हो।
बैतडीका विभिन्न स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव भएको छ। हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोद कुमार कुँवरले निशुल्क रूपमा उपलब्ध गराउने औषधिका साथै अत्यावश्यक अरू औषधिको पनि अभाव रहेको जानकारी दिनुभएको छ। जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले पनि निशुल्क दिने 16 प्रकारको औषधिको अभाव रहेको बताउनुभयो।
मोरङको बक्राहा खोलाले भत्काएको बाँध बनाउन ठेकेदारले ढिला गरेपछि गाउँमा बाढ़ी पस्ने हो कि भनेर स्थानीय बासिन्दा चिन्तित छन्। गएको वर्ष पनि खोला गाउँमा पसेको थियो। असार 20 नै काम सक्नुपर्ने गरी हिमालय निकिता जेबी निर्माण कम्पनीले बाँध बनाउने ठेक्का पाएको थियो। बजेटभन्दा 40% कममा ठेक्का पाएका ठेकेदारले काम पूरा नगरेपछि स्थानीय बासिन्दा आक्रोशित छन्। विराटनगरबाट उज्यालो सहकर्मी सुमन तिमल सिन्हाको रिपोर्ट।
50 100 मन बिघा खेती त्यो जग्गा सबै नै यो एरिया देखियो। जति चाहिँ तपाईँको काँसै काँस देखिएको छ होइन। यो समस्या त तपाईँको 1-2 नै अलिकति सङ्केत त दिएको थियो होइन, अलिकति भौडी।
सुनबर्सी नगरपालिका 2 हिमबहादुर खड्का बाँध भत्किएर बक्राहा खोला गाउँ पस्ने भयो भन्ने चिन्तामा हुनुहुन्छ। एक रात बाढी आयो भने सबै गाउँ बगाउँछ कि भन्ने चिन्ता उहाँलाई जस्तै गाउँका सबैलाई छ। पहिला धान फल्ने खेत अहिले बगर भएको छ, तर ठेकेदारले समयमा नै काम नगर्दा स्थानीय बासिन्दा आक्रोशित छन्। स्थानीय भक्त बहादुर धिमाल:
सबै जग्गा 3.5 मात्रै, अरू सबैका छन् गाउँलेहरू साथी। गत वर्ष अब बाढी पसेपछि, गत वर्ष हामीले चाहिँ यो बाढी पसिकन एउटा समिति दर्ता गर्यौँ। तपाईँको अब कति त पेमेन्ट पनि दिएको छैन, अहिले तपाईँले सुनिहाल्नुभयो तपाईँहरूकै अगाडिमा। अब काम गर्ने मजदुरले जेला पाएको छैन भन्ने कुरा पनि छ। ढुङ्गा पार्टीले वालाहरूले ढुङ्गा झारेर पछि पेमेन्ट नपाएर गाडी केही दिन्छ, ट्र्याक्टर रोकिएको थियो।
हिमालय निकिता कन्स्ट्रक्सन जेबीले भ्याटसहित 1,14,29,500 रुपियाँमा बाँध बनाउने ठेक्का लिएको थियो, तर ठेकेदारले काम पूरा नगर्दा गाउँमा बाढी पस्ने चिन्ता बढेको हो। झन्डै 1 सम्पर्कविहीन भएर फर्किएका ठेकेदार विवेश कार्की 15-20 भित्रमा काम सक्ने दावी गर्नुहुन्छ।
काम रोकेका छैन, बिचमा चुनावले गर्दाखेरि अलिकति काम रोकेका हो, त्यस पछाडि 1-2 पर्व छ, 4 वर्ष हो, त्यो कारणले रोकेका हो काम होइन। त्योभन्दा बाहेक अरूको हिसाबले काम रोकेका छैन। फेरि त्यतिखेर तपाईँहरू सायद यहाँ आउँदाखेरि मेरो मान्छे सन्चो नभएर मैले नोभेलमा लिएर गएको थिएँ बिरामी भएर।
जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयले पनि बाँध जोगाउन भन्दै रातारात डोजर लगाएको छ। कार्यालयले बाँसको अस्थायी बन्देज बनाएको छ। मध्य बर्खामा समेत ठेकेदारले बाँध बनाउने काम नसकेपछि सम्भावित दुर्घटनालाई रोक्न कार्यालयले बाँस प्रयोग गरी खोलाको बहाव फर्काउने प्रयास गरेको कार्यालयका इन्जिनियर रामचन्द्र प्रसाद गुप्ताको भनाइ छ।
काम पटक्कै नगरिकन ब्याक भयो भने त हामी त्यही हिसाबले जानुपर्छ, अफिसले त्यही हिसाबले जान्छ होइन। गर्दैछ, गरिरहेको छ, अब हामी पनि सुपरभिजन बेला बेला गरिरहेको छु। अब गर्दै गर्दा अब चाहिँ अब गरिरहेको छ, उसले अहिले पनि तपाईँहरूको चाहिँ इन्टरभ्यूमा चाहिँ दिएछ, अब चाहिँ हामी 15 सक्छौँ। हामीले पनि त्यसमा चाहिँ के कस्तो सहयोग गर्नुपर्छ ठेक्का साहबले हामी गर्न तयार छौँ।
गएको वर्षको असार 7 र साउन 8 पथ्री शनिश्चरे 5 जयनगरबाट बाँध फुटाएर बक्राहा खोला गाउँ पसेको थियो। बाँसको अस्थायी बाँधले खोलाको बहाव छेक्न नसक्ने भएकाले छिटो पक्की बाँध बनाउन स्थानीय बासिन्दाले माग गरेका छन्।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
भर्ना खुल्यो।
अन्तर्राष्ट्रिय संगठन डन बस्को इन्स्टिच्युट अन्तर्गत सञ्चालित नेपाल डन बस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबु रोड ललितपुरमा कक्षा 11 विज्ञान व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुल्यो।
विज्ञान संकायमा फिजिक्स एन्ड बायोलोजी,
व्यवस्थापन संकायमा होटल म्यानेजमेन्ट,
मानविकी संकायमा मास कम्युनिकेसन।
छिटो गर्नुहोस्, 50% सम्मको छात्रवृत्तिको व्यवस्था छ। सम्पर्कको लागि नेपाल डन बस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबु रोड ललितपुर,
फोन 55 81 283 22 30 230।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
भूकम्प पीड़ित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर।
होमनेट नेपालको शहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीड़ित, गृह श्रमिक, विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल शहरी रोजगार सहायता केन्द्र, फोन 422 21 76 410 20 63,
टोल फ्री नम्बर 1660 1 000 019।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। व्यवस्थापिका संसदको विकास समितिले राष्ट्रिय गौरवका आयोजनाको काम तोकिएको समयमा सक्ने कानूनी व्यवस्था मिलाउन निर्देशन दिएको छ। समितिले यस सम्बन्धी तयार भएको विधेयक 15 दिनभित्र छलफलका लागि पेश गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोग तथा अर्थ र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको हो। कानूनमा जतिसुकै ठेक्काका जिम्मेवारी लिए पनि हुने व्यवस्था भएकाले एउटै ठेकेदारले 13 वटासम्म ठेक्का लिने तर कुनै पनि समयमा पूरा नगर्ने गुनासा आएपछि यसलाई नियन्त्रण गर्न कानून बनाउनु पर्नेमा समितिले जोड़ दिएको हो। जनकपुरमा संचालित एकीकृत शहरी विकास आयोजनाका कार्यक्रममा अनियमितता भएका गुनासा आएकाले 15 दिनभित्र आन्तरिक छानबिन गरी प्रतिवेदन शहरी विकास मन्त्रालयमा पेश गर्न निर्देशन दिइएको सभापति रविन्द्र अधिकारीले बताउनुभयो।
यस्तै उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले प्राथमिकताका आधारमा खानी तथा खनिज पदार्थको खोजी र उत्खनन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले नेपालमा रहेका खानीको खोजी र उत्खनन गर्न भनेको हो। बैठकमा खानी तथा भूगर्भ विभागले गत आर्थिक वर्षमा गरेको कार्य प्रगति, मुख्य समस्या तथा चुनौती, आर्थिक वर्ष 2074-75 को वार्षिक बजेट र कार्यक्रमका विषयमा पनि छलफल भएको छ। उपसमितिका संयोजक नारायण बहादुर कार्कीले पेट्रोलियम पदार्थको अन्वेषण गर्न नयाँ समूहको खोजी गर्न, युरेनियम उत्खनन सम्बन्धी ऐनको मस्यौदा तयार गर्न, काठमाडौँ उपत्यकामा देखिएका मिथेन ग्यास र नवलपरासीको फलाम खानी उत्खनन गर्न निर्देशन दिनुभयो।
बर्दिया राष्ट्रिय निकुञ्जले मानव वन्यजन्तु बीचको द्वन्द न्यूनीकरणका लागि बजेटको व्यवस्था गरेको छ। आर्थिक वर्ष 2074-75 निकुञ्जले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने उपभोक्तालाई वन्यजन्तुबाट पर्ने असर न्यूनीकरण गर्न 2,75,00,000 रूपियाँ बजेट विनियोजन गरेको हो।
सिक्ता सिंचाई र डुडुवा नहर प्रणालीबाट गएको असारमै किसानका खेतमा सिंचाई पुर्याउने लक्ष्य अधुरो भएको छ। नहरको पक्की संरचना बनाउने काममा ढिलाइ हुँदा डुडुवाबाट 5,000 हेक्टर र सिक्ताबाट 2,100 हेक्टर जमिनमा सिंचाई पुर्याउने लक्ष्य अधुरै भएको हो। नहरमा अहिले पानी राखेर परीक्षणको काम शुरू भएको छ।
इलाममा ग्रामीण विद्युतीकरणका लागि प्रयोग गरिएका काठका खम्बा मक्किएर ढल्न थालेपछि जोखिम बढेको छ। मक्किएका पोलमा पानी छिरेपछि भार थिक्न नसकेर जुनसुकै बेला पनि ढल्ने अवस्थामा पुगेको सूर्यदय नगरपालिकाका टीका मगरले बताउनुभयो। विद्युत प्राधिकरणमा खम्बा फेर्न पटक पटक आग्रह गर्दा पनि सुनवाई नभएको उहाँले गुनासो गर्नुभयो।
विद्युत प्राधिकरणले अब अनलाइन प्रणालीबाटै वा मोबाइल फोन मार्फत पनि महसुल तिर्न सकिने प्रणालीको जडान कार्य अघि बढाएको छ। नेपाल टेलिकमका ग्राहकले घर कार्यालय सार्वजनिक स्थानमै बसेर टेलिफोन महसुल तिरे जस्तै अब प्रविधिको प्रयोग गरेर विद्युत प्राधिकरणका ग्राहकका लागि पनि त्यस खालको प्रणालीको विकास गर्न लागिएको हो।
नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले विदेशबाट आएको कल उठाउँदा बोनस पाउने भएका छन्। टेलिकमको प्रिपेड र पोस्टपेड मोबाइलका ग्राहकले एक हप्तामा 7 मिनट वा त्योभन्दा बढ़ीको कल उठाउँदा टेलिकमको नेटवर्कभित्र 7 मिनट फोन गर्न र 7 वटा एसएमएस निशुल्क पठाउन पाउने योजना आज सार्वजनिक गरेको हो। नेपाल टेलिकमले एडीएसएल इन्टरनेटको शुल्क पनि घटाएको छ।
हप्ताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ। आज बैंक, जलविद्युत, वित्त, बीमा र अन्य समूहको परिसूचक घटेपछि नेप्से 3.25 अंकले घटेर 1643.28 पुगेको छ। होटल, विकास बैंक र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको दिन आज 52 कम्पनीका 1,77,000 कित्ता सेयर करिब 97 करोड़ रुपियाँमा किनबेच भयो। आज मात्रै सेयर धनीलाई 25% बोनस घोषणा गरेको प्राइम लाइफ इन्सुरेन्सका सेयर धनीले सबैभन्दा धेरै 6% गुमाएका छन्।
चितवनको भरतपुर 19 फेरि चुनाव गर्न सर्वोच्चको आदेश शीर्षकको समाचार उज्यालो अनलाइनमा पढेर धेरैले प्रतिक्रिया दिनुभएको छ।
फेसबुकमा शिरीष चक्र लेख्नुहुन्छ, दिएको मत च्यातेर फाल्नेलाई फेरि पनि भोट देलान्त भरतपुरका नागरिकले।
यसै विषयमा जंग राईको भनाइ छ, नागरिकको अधिकार नागरिकलाई नै दिनु राम्रो कुरा हो, अब नागरिकले मतदान मार्फत आफ्नो निर्णय दिनेछन्।
बालिका बलात्कार गर्ने किशोर पक्राउ भरुवा बन्दुक सिरानीमा भन्ने समाचार पढेपछि फेसबुकमा दिलबहादुर कार्कीले प्रश्न गर्नुभएको छ, किन होला मान्छे जति नै पढे लेखेको भए पनि राम्रो नराम्रो काम छुट्याउन नसक्ने, यस्ता गम्भीर प्रकृतिका अपराध गर्नु हुँदैन भन्ने चेतना अझै भएन हाम्रो समाजमा।
तत्काल सड़कको स्तरोन्नति गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले भनेको समाचार पढेर ट्विटरमा अच्युत अर्यालको सुझाव छ, बलायर नयाँ मन्त्री होइनन्, पहिला आफ्नो गाउँ बीपीनगर जाने सड़कको स्तरोन्नति गर्नुहोस्, अनि मात्रै अरू सपना नागरिकलाई बाँड्दा राम्रो होला।
अनि सीता मल्लले हाम्रो आइभीआरमा रेकर्ड गराएको विचार यस्तो छ,
डाक्टर गोविन्द केसी 11 पटकसम्म अनसनमा रहँदासम्म अनि किन सरकारले उनको मात्र सुनवाई गरेको छैन, डाक्टर केसीका जायज मागको सम्बोधन गरिनु पर्ने होइन र त्यसैले एउटा स्वास्थ्य क्षेत्रमा कुशल हस्तीले चालेका कदममा हाम्रो पनि समर्थन छ, सम्बन्धित पक्षले छिटो भन्दा छिटो माग सुनवाई गरी डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रन दिनु हुँदैन र स्वास्थ्य क्षेत्रका विकृति विसङ्गतिलाई हटाउनु पर्छ।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र सुजाता खत्री। अब विदेशका खबर, पाकिस्तानमा आउँदो मंगलबार नयाँ प्रधानमन्त्री चयनका लागि चुनाव हुने भएको छ। पाकिस्तानी सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री नवाज शरीफलाई भ्रष्टाचारमा संलग्न रहेका कारण सार्वजनिक पद धारण गर्न अयोग्य भनेपछि उहाँले राजीनामा दिनुभएको थियो। सत्तारूढ दलले पूर्व प्रधानमन्त्री शरीफका भाइ सब्बाजलाई शरीफको स्थानमा पहिलो संसदमा मनोनित गर्ने र त्यसपछि प्रधानमन्त्रीको लागि उम्मेद्वार बनाइने तयारी गरेका छन्। पंजाब प्रान्तका मुख्यमन्त्री समेत रहेका सब्बाज शरीफ प्रधानमन्त्री निर्वाचित हुने निश्चित जस्तै छ। नयाँ प्रधानमन्त्री नियुक्त नहुँदासम्मका लागि पाकिस्तान मुस्लिम लीग नवाजका सांसद तथा पूर्व तेल मन्त्री शहीद खकवान अब्बासीलाई अन्तरिम प्रधानमन्त्रीका रूपमा नियुक्त गरिएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। थाइल्याण्डमा भएको थाइल्याण्ड इन्टरनेशनल नर्थ ब्याङ्कक युनिभर्सिटी जुडो च्याम्पियनशीप 2017 नेपाली खेलाड़ीहरू इन्द्रबहादुर श्रेष्ठ र उमेश मगरले काँस्य पदक जितेका छन्। प्रशिक्षक सूर्यनारायण श्रेष्ठले दिएको जानकारी अनुसार इन्द्रले 66 केजी तौल समूहमा र उमेशले 60 केजी तौल समूहमा काँस्य पदक जितेका हुन्। दक्षिण एसियाली खेलकुद साक्की स्वर्णधारी खेलाड़ी फुपु लामु खत्री भने पदकविहीन भएकी छिन्। 63 केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी फुपु आज थाइल्याण्डकी खेलाड़ी सेनाथन ओरापिनसित पराजित भएकी हुन्। यस्तै सुनिता ताम्राकार र मनिता श्रेष्ठ प्रधान पनि पदकविहीन भएका छन्।
र एभरेस्ट प्रिमियर लीग ईपीएल क्रिकेटको दोस्रो संस्करणमा पनि 6 टीम सहभागी हुने भएका छन्। आयोजक जोहरा स्पोर्ट्स म्यानेजमेन्टले आज पत्रकार सम्मेलन गरेर यसअघि जस्तै 6 टीम सहभागी हुने तर टीमको नाम भने फरक हुने जानकारी दिएको हो। मंगसिरमा हुने प्रतियोगितामा काठमाडौँ, ललितपुर, भैरहवा, विराटनगर, वीरगंज र पोखराका टीम समावेश हुनेछन्। प्रतियोगिताको विजेताले 21 लाख रूपियाँ पुरस्कार पाउनेछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
भरतपुर 19 पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय, सर्वोच्चद्वारा सदर 19 नम्बर वडामा फेरि चुनाव हुने।
प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव एकैपल्ट गर्न नसकिने निर्वाचन आयोगको भनाई, संवैधानिक र व्यवस्थापकीय दृष्टिले समस्या हुने दावी।
अनसन र डाक्टर केसीको माग अनुसार चिकित्सा ऐन पारित गर्न सरकारी वार्ता टोलीको आग्रह, केसीका माग पूरा गर्न राजनैतिक प्रतिबद्धताको खोजी।
पाकिस्तानमा आउँदो मंगलबार नयाँ प्रधानमन्त्री चयनका लागि चुनाव हुने, नवाज शरीफका भाइलाई सांसद मनोनित गरी प्रधानमन्त्री बनाउने तयारी।
र थाइल्याण्डमा भएको अन्तर्राष्ट्रिय जुडोमा इन्द्र बहादुर श्रेष्ठ र उमेश मगरलाई काँस्य पदक।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्ट र सुरेश महर्जनसँगै हामी सुनिता पहरी र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।